اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی ربی زدنی علما۔ بسم اللہ الرحمن الرحیم۔ سورہ اعراف مکی سورت ہے، یہ ترتیب نزول میں یہ قرآن کی ساتویں سورت ہے، نمبر 7، اور ترتیب توفیقی میں یہ قرآن کی ساتویں سورت ہے، اور ترتیب نزول میں یہ 39 نمبر پہ آتی ہے۔ خاصی لمبی سورت ہے، 206 آیات ہیں اس کی، اور بڑی زبردست ایک امتیازی سورت ہے یہ، حتیٰ کہ شاہ ولی اللہ اور ان کے جو بیٹے ہیں، ان کا نام مجھے بھول گیا، جنہوں نے موضوع القرآن لکھی ہے، ان سب نے سورہ اعراف کو قرآن میں گویا ایک ایسا سٹیپ قرار دیا ہے، جہاں پہ شروع کی جو صورتیں ہیں بڑی والی، جن میں مدنی اور مکی دونوں صورتیں شامل ہیں، سورہ البقرہ، سورہ آل عمران، سورہ نساء، سورہ مائدہ، اور پھر سورہ الانعام جو ہم نے ابھی ختم کی ہے، ان سب صورتوں کے بعد سورہ اعراف کو رکھا گیا ہے، جو مکی زندگی کے تھرڈ پارٹ جو ہے مکی زندگی کا، یعنی ایک تو فرسٹ پارٹ ہے جس میں دعوت شروع ہوئی تھی، اور اس میں مختصر صورتیں آئی ہیں، اور قریش کو سخت زجر ہے اس میں، اور شرک سے منع کیا گیا ہے۔ جو ابھی سورہ انعام گزری ہے، یہ بھی مکی صورت ہے، اس میں بھی توحید کا بہت زیادہ بیان ہے۔ تو ان صورتوں کے جو لہجے ہیں اس میں، جو اللہ تعالیٰ زیادہ تر مشرکین سے خطاب ہے، اور سخت لہجہ ہے، اور اللہ تعالیٰ نے اس میں آخرت کا بیان بہت زیادہ کیا ہے۔ پھر دوسرا دور ہے مکی زندگی کا، جس میں شعیب ابی طالب کا واقعہ ہو رہا ہے، اور مسلمانوں پر ظلم و ستم بڑھ رہا ہے، اور حضور صلی اللہ علیہ وسلم جو ہے ان کے اوپر جادوگر ہونے کی تہمت لگائی گئی ہے، اور ان پہ عجیب و غریب الزامات لگائے جا رہے ہیں، دل آزاری ہو رہی ہے۔ ان کی جو صورتیں ہیں اس میں تسلی کی آیات کافی بہت زیادہ ہیں۔ پھر جو فائنل ٹائم ہے مکی زندگی کا، جس میں، جو بالکل ہجرت مدینہ سے پہلے تھا، اس ٹائم میں جو صورتیں ہیں اس میں آخرت کا بہت زیادہ بیان ہے، اور اس میں مشرکین سے خطاب ہے، قریش کو بہت زیادہ تنبیہ ہے، وارننگز ہیں۔ لیکن اس صورت کا امتیاز جو ہے اعراف، ایک تو اس کا نام ایکسپلین کرنا ہے میں نے آپ کو، یہ عین را فا سے نکلا ہے، عرف جس کو ہم کہتے ہیں، یا تعریف بھی اس سے نکلا ہے، تعارف اس سے نکلا ہے، عارف اس سے نکلا ہے، لغوی مطلب جو ہے اس کا ہے پہچاننا۔ تو اعراف پھر کیا چیز ہے؟ اعراف ایک ایسی جگہ ہے جہاں پر روحوں کو پہچان ملتی ہے، یعنی یہ اصطلاح میں آپ کو اس کا مطلب بتا رہی ہوں، ویسے تو اعراف کا مطلب ہے وہ جگہ جہاں پہچان ہو، لیکن ہمارا یہ ایمان ہے، اور یہ ہمیں احادیث سے پتہ ہے، کہ آسمان میں اللہ تعالیٰ کے عرش کے پاس ایک ایسی جگہ ہے جو اعراف ہے، جہاں پر ہم سب کی روحوں کو جمع کیا گیا تھا حضرت آدم کی، یعنی کہ تخلیق سے پہلے سب روحیں وہاں پر رہتی تھیں، اور اللہ تعالیٰ نے ان سب روحوں سے ایک وعدہ لیا تھا وہاں پہ، جس کو ہم عہد الست کہتے ہیں۔ یہ عہد الست جو ہے، یہ ہماری روح نے اللہ کے سامنے قسم کھائی تھی کہ آپ ہی ہمارے رب ہیں، وہ ذکر اس صورت میں آئے گا۔ یہ اس صورت کا بہت بڑا امتیاز ہے کہ اس میں عہد الست کا ذکر ہے۔ اللہ تعالیٰ نے فرمایا الست بربکم، آیا میں تمہارا رب نہیں ہوں؟ یعنی یہ جو جملہ جو ہے اللہ کا، یہ اس قدر پرفیکٹ ہے کہ اگر اللہ کہتا کیا میں تمہارا رب ہوں، اور ہم آگے سے کہتے کہ جی ہاں آپ ہیں، تو اس میں شرک کا امکان پھر بھی رہ جاتا، کہ ٹھیک ہے آپ ہمارے رب ہیں، لیکن وہ فلاں بھی ہمارا رب ہے، اور وہ فلاں جس سے ہم سفارش کرا رہے ہیں وہ بھی آپ جیسا ہے، اور وہ جس کو ہم رشوت دے کے اپنا کام الو سیدھا کر رہے ہیں وہ بھی آپ جیسا ہے، ہاں آپ بھی ہمارے رب ہیں، لیکن اللہ نے کوئی بھی امکان نہیں چھوڑا کہ ہم اللہ کے برابر کسی کو قرار دے سکیں۔ اللہ نے کہا الستو بربکم، کیا میں تمہارا رب نہیں ہوں؟ اور ہماری روحوں نے جب جواب دیا ہے، ظاہر ہے اللہ نے ہی سکھایا تھا، ہم نے کہا بلا، کیوں نہیں، یعنی یا اللہ کوئی وجہ نہیں ہے کہ آپ ہمارے رب نہیں ہیں، بلا وربکا، اور قسم ہے کہ آپ ہمارے رب ہیں۔ تو یہ عہد الست ہے جو ہماری روحیں وعدہ کر کے واپس آئی ہیں، اس دنیا میں اللہ نے بھیجا ہے ہمیں، ماں کے پیٹ میں ہم جاتے ہیں، اور وہاں سے جب ہم پیدا ہوتے ہیں، پھر دنیا میں ایک ہماری اپنی زندگی ہوتی ہے، तो आराफ वो जगह है जहाँ पे खालिक ने अपनी पहचान कराई थी मखलूक को, ये एक मतलब है आराफ का। फिर अहादीस से हमें ये भी पता है कि जब दुनिया से रूहें चली जाती हैं, जब रुख्सत हो जाती हैं वफात होने के बाद, तो भी ये आराफ में मिलती हैं। लोग कहते हैं ना कि अब वो रुख्सत हो गए हैं तो वो अपने फौतशुदा वालदैन से या प्यारों से वहाँ आसमान में मिलेंगे, ये हमारा एक अकीदा है। आराफ दरअसल वो जगह है जहाँ पे फौत होने के बाद भी रूहें आपस में मिलती हैं और वहाँ पे ये एक दूसरे की पहचान हासिल करती हैं, यानी ये अपने प्यारों की रूहों को पहचानती हैं, इसीलिए भी इस जगह का नाम आराफ है। अब सूरह आराफ जो है, ये इसका सब्जेक्ट क्या है वो तो इंशाल्लाह आपको पढ़ते हुए समझ आ जाएगा, लेकिन इसमें आखरत का बहुत ज़्यादा बयान है और बहुत क्लियर और ग्राफिक डिस्क्रिप्शन है आखरत की। फिर इसमें आखिर हमारी रूह जो है, जब रूह तो ज़ाहिर है जब हज़रत आदम में डाली गई और फिर हज़रत आदम और अम्मा हवा को जन्नत से निकाल के ज़मीन पर भेजा गया, वो सारा किस्सा हम सूरह अल बकरा में पढ़ चुके हैं। वो कोताही और वो गलती आदम से कैसे करवाई गई थी और उसमें क्या अवामिल इन्वॉल्व थे और उससे हम अपनी नेचर के बारे में और अपनी फितरत के बारे में कितना कुछ सीख सकते हैं, इंशाल्लाह इस सूरत में हम पढ़ेंगे कि वो जन्नत, वो बाग जो अल्लाह ताला ने हमारे लिए बनाया था और उसमें हमें तख्लीक किया था और वो हमने खो दिया, क्योंकि ये अल्लाह का प्लान था। अल्लाह ने यही फरमाया था ना, इन्नी जाइलुन फिल अर्द खलीफा, मैं ज़मीन में एक पीछे आने वाला बनाना चाहता हूँ, बना रहा हूँ। और फिर हज़रत आदम की तख्लीक हुई थी, यानी प्रोग्राम तो यही था कि इनको दुनिया में भेजना है, लेकिन चूंकि दुनिया में भेजने से पहले उनको अपने दुश्मन की और बुरे भले की पहचान कराना ज़रूरी था, तो एक पूरा वाक़या जो हम सूरह अल बकरा में पढ़ चुके हैं और आगे भी आएगा डिटेल में इंशाल्लाह, वो हम पढ़ेंगे और उसे हम अपनी फितरत के बारे में और अपनी अल्लाह ताला के साथ जो हमारा ताल्लुक़ है वो मज़ीद खुल के हमारे सामने आएगा। शुरू करते हैं, बिस्मिल्लाहिर्रहमानिर्रहीम। अलिफ लाम मीम सौद, हुरूफ मुकत्तियात हैं ये। किताबुन, ये एक किताब है। उन्ज़िला इलैका, उन्ज़िला नाजिल की गई, इलैका तेरी तरफ, फ़ला यकुन पस ना हो, फ़ी सद्रिका तेरे सीने में, हरजुन कोई तंगी, मिन हो इससे। किताब के नाजिल होने का मकसद अल्लाह बता रहा है कि इसका मकसद तुम्हारा सीना तंग करना नहीं है, इसको पढ़ के अपने सीने में कोई तंगी ना महसूस करो, ये तो अल्लाह का बहुत बड़ा फजल है कि ये किताब तुम्हें मिली है। लितुन जिर बिही, ताकि तुम इंतजार करो इसके जरिए, तुम डराओ इसके जरिए, तुम एक वार्निंग दो इसके जरिए। वज़िक्रा लिल्मुमिनीन, और ये नसीहत है ईमान वालों के लिए, यानी कि सिर्फ मक्का वालों को डराने के लिए नहीं आई है ये किताब, ये हिदायत है, नसीहत है ईमान वालों के लिए, उन्होंने इसके साथ जुड़े रहना है। इत्तबियू, तुम पैरवी करो, मा उन्ज़िला इलैकुम, जो नाजिल किया गया तुम्हारी तरफ, मिन रब्बिकुम तुम्हारे रब की तरफ से, वला तत्तबिऊ और पीछे ना लगो, मिन दूनिही औलिया उसके सिवा दोस्तों के, उसके सिवा तुम्हारा कोई वली नहीं है, कलीलन बड़े थोड़े हैं, मा तज़क्करून जो तुम नसीहत कबूल करते हो। वकम मिन करियतिन, और कितनी ही बस्तियां हैं, अहलक ना हमने हलाक किया उन्हें, और हलाक का मतलब मैं आपको बता चुकी हूँ, एक बेफायदा मौत, ज़ाया हो जाना कूड़े की तरह। फजा, पस आया उन पर बासुना, बासुन जंग, ये जंग को कहते हैं, यहाँ पे अजाब के मतलब में आया है, तो आई उन पर बासुना हमारा अजाब। अल्लाह कहता है ऐसा वैसा अजाब नहीं था, वो आपस में नहीं लड़ रहे थे, हमारी तरफ से उन पर अजाब आया था। बयातन, सोते हुए रात को। बयात जो है, बैत हमारे घर है ना, बैत बैतुल्लाह हम कहते हैं अल्लाह का घर, बैत कौन सी जगह है जहाँ हम रात को जाके सोते हैं, तो इसीलिए घर को बैत कहते हैं, क्योंकि बयात का मतलब है रात को सोना। वहुम क़ाइलून, और वो वहाँ क़ैलूला भी करते थे, यानी दोपहर को भी आराम करते थे। फ़मा काना, पस नहीं था, दावाहुम उनका कहना, इस जाअहुम जब आया उन पर, बासुना हमारा अज़ाब, इल्ला मगर, अन क़ालू ये कि उन्होंने कहा, इन्ना कुन्ना बेशक हम थे, ज़ालिमीन हम ज़ालिम थे। फलनस अलन्ना, पस ज़रूर हम पूछेंगे, अल्लज़ीना उन लोगों से, उर्सिला इलैहिम भेजे गए उनकी तरफ, उर्सिला بھیجے گئے, رسول بھیجے گئے, الیہم ان کی طرف, وَلَنَسْأَلَنَّ الْمُرْسَلِينَ اور ہم ضرور پوچھیں گے رسولوں سے. یہ بات اب سمجھ میں آ رہی ہے نا, البقرہ سے ہم پڑھ رہے ہیں کہ نبی گواہی دے گا اپنی امت پہ اور امت گواہی دے گی باقی انسانیت پہ کہ انہوں نے رسول کا, اللہ کا اور رسول کا پیغام کتنا صحیح طرح پہنچایا, انہوں نے قرآن کا حق کتنا ادا کیا. اب سمجھ میں آ رہی ہے نا یہ بات, ویسے کمپلیکیٹڈ ہے کہ ہم کیا پوچھیں گے ان لوگوں سے, لیکن اللہ کہتا ہے ہم ضرور پوچھیں گے ان لوگوں سے جن کی طرف ہم نے رسول بھیجے, اور ہم ضرور رسولوں سے بھی پوچھیں گے. فَلَنَقُصَّنَّ البتہ فا پس لا ضرور نہ ہم پھر ہے قصہ سنائیں گے, ہم احوال سنائیں گے, علیہم ان کو بعلم علم سے, وما کننا اور ہم نہیں تھے غائبین کوئی غائب, ہم کوئی غائب نہیں تھے, ہم وہی موجود, ہم ہر جگہ حاضر ناظر ہیں اور ہمیں ہر چیز کا احوال پتہ ہے. والوزن اور وزن, یوم اذن اس دن, نلحق کو حق کے لیے ہے, اس دن جو وزن ہوگا اعمال کا وہ برحق ہے. فمن ثقلت موازینہ پس جس کے, فمن پس جس کا, ثقلت ثقل کشش ثقل ہم گریویٹی کو کہتے ہیں نا, ثقل کا مطلب ہے بھاری, تو جس کا بھاری ہے, موازین ہوں, موازین وزن سے نکلا ہے, واو زے نون, موازین کا مطلب ہے میزان, نیکیوں کا وزن. فاولائک پس یہی وہ لوگ ہیں, ہم المفلحون جو فلاح پانے والے ہیں. ومن خفت موازین ہوں اور جس کے خفت خفیف ہیں ہلکے ہیں, موازین ہوں اس کے وزن, فاولائک الذین پس یہی وہ لوگ ہیں, خسرو انفسہم جنہوں نے نقصان کیا اپنی جانوں کا, بما کانو بسبب کیونکہ وہ تھے, بے آیاتنا ہماری آیات سے, یظلمون بے انصافی کرتے تھے, ظلم کرتے تھے ہماری آیات کے ساتھ. انکار نہیں لکھا, ہاں کافرون نہیں لکھا, یظلمون ظلم کرتے تھے وہ ہماری آیات سے, نا انصافی کرتے تھے ہماری آیات, ہمارے احکامات کے مطابق عمل نہیں کرتے تھے. وَلَقَدْ مَكَّنَّاكُمْ اور تحقیق, مَكَّنَّاكُمْ مکان دیا ہم نے آپ کو, فِي الْأَرْضِ اس زمین میں, وَجَعَلْنَا لَكُمْ اور ہم نے بنائے تمہارے لیے, فیہا اس میں, معائش عیش جو ہے, عین یا شین یا عین الف شین, معاشرہ اس سے نکلا ہے, عیش اس سے نکلا ہے, معیشت اس سے نکلا ہے, کہ ہم نے اس میں تمہارے لیے زمین یعنی زندگی کا سامان بنایا. قلیل اما تشکرون بڑے بڑا کم ہے جو تم شکر کرتے ہو, شکر کا حق ہم نہیں ادا کر سکتے. ولقد خلقکم اور تحقیق خلقکم, خلقناکم ہم نے تمہیں تخلیق کیا, ہم نے تمہیں پیدا کیا, ثم صورناکم پھر ہم نے صورا صورت, مصور بھی اس سے نکلا ہے, اللہ کا ایک نام مصور ہے, تو ہم نے تمہاری شکل و صورت بنائی اس میں. ثم قلنا پھر ہم نے کہا, للملائکۃ فرشتوں کو, اسجدوا سجدہ کرو, لآدم آدم کو, فسجدوا پس انہوں سب نے سجدہ کیا, الا سوائے ابلیس, ابلیس کے. وہی بات آ گئی نا یہاں پہ, یہ آیت قرآن میں بار بار آئی ہے مختلف کانٹیکسٹ میں, تو یہاں پہ آراف کے کانٹیکسٹ میں آئی ہے, وہ اوریجنل واقعہ اللہ تعالیٰ بتا رہا ہے کہ سب نے سجدہ کیا سوائے ابلیس کے, لم یکن وہ نہیں تھا, من الساجدین سجدہ کرنے والوں میں. قالا اس نے کہا, اللہ نے فرمایا, ما منعک کس چیز نے تجھے منع کیا, اللہ یہ کہ نہیں, تسجد تو سجدہ کرے, اس جب امرتو کا میں نے تجھے حکم دیا. اب یہ اللہ تعالیٰ کا اور ابلیس کا مکالمہ ہے, اور ابلیس کا نام یہاں پہ اس لیے استعمال ہوا ہے, یہ اس کا اپنا نام نہیں تھا, اور اس کا اپنا نام قرآن میں ہے بھی نہیں. اسرائیلی روایات میں عزازیل کا نام ہے کہ اس کا اپنا نام عزازیل تھا, وہ روایت کے لیے نہیں, ایک ایسی میں آپ کو جنرل بات بتا رہی ہوں کہ شیطان کا کوئی اپنا ذاتی نام قرآن میں نہیں بیان ہوا. ابلیس کا لفظ جو ہے یہ با لا سا سے نکلا ہے, جس کا مطلب ہے مایوس. تو یہ بدبخت جو تھا یہ اللہ کی رحمت سے مایوس تھا, اس کو یعنی اللہ کی رحمت سے مایوس جو طرز عمل ہے اس کو ابلیس کہتے ہیں. تو اللہ فرماتا ہے, تجھے کس چیز نے منع کیا کہ تو سجدہ نہ کرے جب میں نے تجھے حکم دیا, क़ाला, उसने कहा, अना खैरुम मिन्हु, मैं बेहतर हूँ इससे। देखें, अलबकरा में हमने क्या पढ़ा था, अबा वस्तकबरा, उसने इनकार किया और उसने तकब्बुर किया। ये दो बदबख्ती, उसकी बदबख्ती थी कि उसने ये दो अमल किए। यहाँ पे वो वजह समझाई जा रही है। इसने कहा अना खैरुम मिन्हु, मैं बेहतर हूँ इससे। जब हम ये कहते हैं ना कि हम किसी से बेहतर हैं, हम अपने बच्चों से, हम अपने कज़न से बेहतर हैं, हम अपने नौकर से बेहतर हैं, हम आर्मी वालों से बेहतर हैं, आर्मी वाले कहते हैं हम इनसे बेहतर हैं, हम सीएसएस लोगों से बेहतर हैं, सीएसएस वाले हमसे बेहतर हैं, जब हम ये कंपैरिजन करते हैं तो हम शैतानी अमल में दाखिल होते हैं। इस दुनिया में हर किसी का अपना ताल्लुक है अल्लाह से, और हर किसी का अपना अमल है, और हर किसी का अपना हिसाब है। कोई कंपैरेटिव टर्म्स नहीं है यहाँ दुनिया में सिवाए तक्वा के, कि तुम्हारे अल्लाह के नज़दीक इन अक्रमकुम इंदल्लाहि अतकाकुम, बेशक तुम में से इकराम वाला, इज्जत वाला तुम्हारे अल्लाह के नज़दीक वो है जो तक्वा में बढ़ा हुआ है, जो परहेजगारी में बढ़ा हुआ है बस। और अगर हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम की हदीस का मफहूम है कि अगर किसी से हसद करना है, यानी हसद तो वैसे बहुत बुरी बात है, लेकिन रश करना किसी पे, अगर वो दीन के मामले में, दीन के इलम के मामले में, कि उसको दीन का इलम ज़्यादा है, ये कंपैरिजन जायज़ है, या वो अल्लाह की राह में कितना खर्च कर रहा है, यानी हम उससे ज़्यादा खर्च करें, ठीक है ना। तो ये बात जो है अना खैरुम मिन्हु, बस ये तबाही है। खलक़तनी, तूने तख्लीक किया मुझे मिन नारिन, आग से, व खलक़तहु, और तूने उसे पैदा किया मिन तीन, मिट्टी से। आयत नंबर 12। ये भी एक इंतहाई बोंगी मारी है शैतान साहब ने, इबलीस साहब ने, कि तूने मुझे आग से पैदा किया है तो मैं बड़ा सुपरमैन हूँ, और तूने उसे मिट्टी से बनाया है। हुजूर, थोड़ा सा सोचें, थोड़ा इसके तकब्बुर को सोचें, कि अगर आग पर मिट्टी डाल दी जाए तो क्या होगा आग का, तो सुपीरियर तो, यानी कि दलील के लिहाज से भी वो उसकी बात गलत है। वह बात है तो बिल्कुल गलत, उसने अल्लाह की नाफरमानी की है, लेकिन इवन दलील और साइंस और फिज़िक्स और कुदरती जो तौजीहात हैं उनके मुताबिक भी इसकी बात गलत है कि आग जो है वो मिट्टी से बेहतर है। काला, अल्लाह ने कहा, फहबित, उतर जा, डिसेंड कर जा, मिनहा इससे, फमा यकूनु लका, पस नहीं है तेरे लिए, अंत तकब्बरा, ये कि तू तकब्बर करे, फीहा इसमें, फखरुज, पस निकल जा, इन्नका, बेशक तू, मिनस सागिरीन, तू जलील है। यहाँ पे अल्लाह शैतान से नाराज़ हो गया, इबलीस से नाराज़ हो के उसे कह रहा है यहाँ से निकल जा, दफा हो जा। कालन, काला, उसने कहा, अंजिरनी, मुझे एक मोहलत दे, इला यौम युबअसून, उस दिन जिस दिन उठाए जाएंगे, बेअसत होगी, बा आसा, मुर्दे को उठाना, तो मुझे, या किसी इंसान को उठाना, तो मुझे मोहलत दे उस दिन तक जब उठाए जाएंगे। काला, अल्लाह ने कहा, इन्नका मिनल मुनजरीन, बेशक तू मोहलत मिलने वालों में है। देखें, शैतान ने अल्लाह से दुआ की, वो अल्लाह जो इंतहाई नाराज़ है इस वक्त शैतान से, और जिसका अल्टीमेट प्लान यही है कि उसको ज़मीन पर भेजना है, लेकिन जब उसने दुआ की, यही अल्लाह कुरान में कहता है ना, वाइज़ा सअला का अन्नी इबादी, जब तुझसे मेरे बंदे मेरे बारे में पूछें, फ़इन्नी करीब, तो मैं तो करीब ही हूँ, उजीब दावत दाई, मैं कबूल करता हूँ दुआ मांगने वाले की, इज़ा दानी, जब वो मांगता है। तो अल्लाह के सामने कभी अपनी बात करने से कतराना नहीं है, शर्माना नहीं है, अल्लाह को सब कुछ बताना है। शैतान ने कहा मुझे मोहलत दे, अल्लाह ने कहा इन्नका मिनल मुनज़रीन, हाँ तुम मोहलत मिलने वालों में, शाबाश। काला, उसने कहा, फबिमा, पस जैसे, अगवैतनी, अगवा किया तूने मुझे। ये एक बड़ी अंदर की बात है कुरान की, जो बड़े कम लोगों को पता होती है कि शैतान ने अल्लाह को क्या कहा था। फबिमा अगवैतनी, बसबब उसके कि तूने मुझे गुमराह किया, तूने मुझे अगवा किया, लअक़ुदन्ना, अलबत्ता ज़रूर मैं बैठूँगा, लहुम, इनके लिए, सिरातिकल मुस्तकीम, तेरे सीधे रास्ते में। ये धमकी देखें और ये एटीट्यूड देखें और ये अपने गुनाह का वबाल दूसरे पे डालने का तर्ज़ अमल देखें आप, ये शैतान का। खुद उसने कहा, खुद उसने इनकार किया सजदे से, खुद ये कहा कि ये मिट्टी का पुतला जो है मैं इससे बहुत बेहतर हूँ, मैं आग का बना हुआ हूँ, خود اس نے اللہ تعالیٰ کی نافرمانی کی, اور جب اللہ نے کہا کہ ہاں میں تجھے مہلت دیتا ہوں اس بات پہ بھی, اب اللہ کہہ رہا ہے جنت سے نکل جا اور پھر کہتا ہے اچھا میں تجھے مہلت دیتا ہوں, اللہ کا تحمل دیکھیں آپ. وہ تو کہتا ہے نا کہ میں تو بڑا بردبار ہوں, میں تو بڑا تحمل والا ہوں, میں تو بڑا حلیم ہوں, حلم والا ہوں. اور شیطان آگے سے کیا کہہ رہا ہے, کیونکہ یہ ابلیس تھا نا, یہ مایوس تھا اللہ کی رحمت سے, تو یہ کہہ رہا ہے تو نے مجھے گمراہ کیا تھا یا اللہ, میں نے خود تو یہ کام نہیں کیا. کتنے ایسے لوگوں کو ہم جانتے ہیں جو یہ کہتے ہیں اگر اللہ چاہتا تو ہم گناہ نہ کرتے. اپنے گناہ کا وبال اللہ پہ ڈالنا ابلیس کا طرز عمل ہے, یاد رکھیں. اپنی ناکامی کا, اپنی برائی کا, اپنی کمزوری کا الزام کسی اور کو دینا مکمل ناکامی کی ابتدا ہے. اب اس نے یہ کہا کہ جیسے تو نے مجھے گمراہ کیا تھا یا اللہ, لَأَقْعُدَنَّ, البتہ ضرور میں بیٹھوں گا, لَهُمْ, ان کے لیے, صِرَاطَكَ الْمُسْتَقِيم, سیدھے راستے میں, ثُمَّ لَآتِيَنَّهُمْ, پھر میں آؤں گا ان پر, مِن بَيْنِ أَيْدِيهِمْ, ان کے سامنے سے, وَمِن خَلْفِهِمْ, اور ان کے پیچھے سے, وَعَنْ أَيْمَانِهِمْ, اور ان کی دائیں سے, وَعَنْ شَمَائِلِهِمْ, اور ان کی بائیں سے, ولا تجدو, اور تو نہیں پائے گا, اکثرہم, ان میں سے اکثر, شاکرین, شکر کرنے والے. اتنا زیادہ سبق ہے نا ان آیات میں کہ میں تو کتنے گھنٹے اس پہ بولتی رہوں. شیطان نے وعدہ کیا, ایک تو اپنے گناہ کا وبال اس نے اللہ پہ ڈالا کیونکہ وہ بدبخت اللہ کی رحمت سے مایوس تھا. پھر اس نے یہ کہا کہ میں ہر طرف سے ان پہ آؤں گا. نوٹ کریں, اوپر سے نہیں آ رہا ہے, اوپر تو اللہ ہے, اوپر سے نہیں آ سکتا. تو میں سامنے سے آؤں گا اور پیچھے سے آؤں گا اور دائیں سے آؤں گا اور بائیں, یعنی شیطان ہمارے ارد گرد ایسے ہے جیسے ہمارے ارد گرد کی ہوا, ہماری ہر طرف ہے یہ. اور حدیث کا مفہوم ہے کہ شیطان تمہارے خون میں گردش کرتا ہے, ٹھیک ہے؟ تو شیطان ہر جگہ ہے, یہ بات یاد رکھیں. نمبر ایک, شیطان نے اپنی ناکامی کا, اپنے گناہ کا وبال اللہ پہ ڈالا تھا. اس نے اللہ کو یہ کہا تھا کہ وہ جو سیدھا راستہ جو تجھ تک پہنچتا ہے نا, جو شیطان کو پتا تھا کیونکہ وہ بہت عبادت کرنے والا جن تھا, وہ یہ کہہ رہا ہے کہ وہ سیدھا راستہ تو مجھے پتا ہے جو تجھ تک پہنچتا ہے, میں اس میں گھات لگا کے بیٹھوں گا اور اس آدم کو اور اس کی اولاد کو میں گمراہ کروں گا, ان کو میں صراط مستقیم پہ نہیں چلنے دوں گا, ہر طرف سے میں آؤں گا اور اس صراط مستقیم سے ان کو گمراہ کروں گا. اور صراط مستقیم سے میں ان کو کیسے گمراہ کروں گا, ولا تجدو اکثرہم شاکرین, میں انہیں ناشکرہ بناؤں گا. بس یہ ایک دفعہ جب تیری نعمت کا اعتراف نہیں کریں گے نا, یہ تیری نعمت سے غافل ہو جائیں گے. اور شکر میں نے آپ کو سمجھایا تھا شروع میں الفاتحہ میں, کیا بتایا تھا شکر کا کیا مطلب ہے, اللہ کی نعمت کو اللہ کی رضا کے لیے استعمال کرنا, یہ شکر ہے, یہ عملی شکر ہے نعمت کا. اللہ کی نعمت کو اس کے حکم کے بغیر, اس کی رضا کے خلاف استعمال کرنا ناشکری ہے. چاہے وہ خوبصورت شکل ہے, چاہے وہ علم ہے, چاہے وہ زبان ہے, چاہے وہ اولاد ہے, چاہے وہ سٹیٹس ہے, چاہے وہ مال ہے, جو چیز اللہ کے حکم کے مطابق استعمال ہوگی اللہ کی اس نعمت کا شکر ادا ہوگا, جو چیز اللہ کے حکم کے خلاف استعمال ہوگی خرافات میں, لغویات میں, فضولیات میں, وہ ناشکری ہے. بس کتنا آسان ہے, یہ شیطان کا کام ہے, ہم سے وہ یہ کراتا ہے. سمجھ آ گئی آپ کو؟ تو اکثر ان میں سے تو ناشکرے پائے گا. قال اخرج منہا, اللہ نے کہا نکل جا یہاں سے, مذعوماً, ذلیل ہو کے, ومدحورا, مذعوماً, مذمت کیا ہوا, ذلیل کیا ہوا, مدحورا, مردود, ٹھیک ہے؟ اب یہ اللہ کی ریئلی ناراضگی, یعنی استغفر اللہ, یہ سخت الفاظ ہیں کہ اللہ اپنے ایک مخلوق کو یہ کہہ رہا ہے کہ یہاں سے ذلیل اور مردود ہو کے نکل جا. لمن تب آقا, البتہ جو تب آقا تیرے پیچھے لگا, اتباع. میں نے آپ کو کہا تھا نا خطوات الشیطان کی بہت بات ہوگی یہاں پہ, تو جو تیرے پیچھے لگا, منہم, ان میں سے, لَأَمْلَأَنَّ, البتہ ضرور میں بھر دوں گا, جہنما, جہنم کو, منکم, تم سے, اجمعین, سب کے سب. وہ اللہ جس نے ابھی ابھی ہمیں بتایا ہے قرآن میں, کتب رحم, اللہ نے اپنے اوپر جو ہے رحمت لکھ لی ہے, کتب اعلیٰ نفس الرحمہ، اس نے اپنے نفس پہ رحمت فرض کی ہوئی ہے. وہ اللہ شیطان کو یہ کہہ رہا ہے کہ جو تیرے پیچھے لگا تب آقا، جس نے تیری پیروی کی، من ہم ان میں سے، ان بندوں میں سے، لأملأن جہنم، البتہ میں ضرور بھر دوں گا جہنم کو، منکم اجمعین، تم میں سے، تم سب کے سب. جس نے شیطان کی پیروی کی وہ اس کا کنبہ ہے اور وہ اس کے پیچھے پیچھے جہنم میں جائے گا. ویا آدم اسکن، اور اے آدم اسکن، یہ ہم پڑھ چکے ہیں نا، یہ آیت البقرہ میں بھی گزری ہے. اے آدم سکون حاصل کر، سکونت اختیار کر، انت و زوجک، تو اور تیری بیوی، الجنتا، جنت میں، فکلا، پس تم کھاؤ، من حیث شئتما، جہاں سے تم چاہو، ولا تقربا، اور قریب نہیں جانا، ھذہ الشجرہ، اس درخت کے، فتکون من الظالمین، پس تم ہو جاؤ گے ظالموں میں سے. یہ نافرمانی جو ہے نا، اس کو ظلم کہا گیا ہے قرآن میں. اچھا، ولا تقربا ھذہ الشجرہ، اس کی تفسیر میں تو اللہ اکبر، تفسیر مظہری میں جائیں اور تفسیر ابن کثیر میں جائیں اور بائبل میں جائیں اور جو اور صحائف جو بنائے ہوئے ہیں لوگوں نے، گھڑے ہوئے ہیں، کہ یہ کس چیز کا درخت تھا جو جنت میں تھا اور ہمیں اس کو کھانے کی اجازت نہیں تھی. کوئی کہتا ہے یہ سیب تھا، کوئی کہتا ہے یہ گندم تھا، کوئی کہتا ہے یہ واللہ عالم کیا تھا، ہو سکتا ہے مالٹا ہو، ہمیں نہیں پتا. قرآن میں اس کا کوئی نام نہیں ہے، کسی کو نہیں پتا یہ کیا تھا. لیکن ہے یہ شجر. اب جو ہے اللہ کیا کہہ رہا ہے، انت و زوجک، زوجک الجنت، اس جنت میں. اب جنت ایک باغ ہے، اور جنت میں نے آپ کو پچھلے سبق میں بتایا تھا، ایک ایسا باغ جس میں اتنے درخت ہیں کہ اندھیرا چھایا ہوا ہے، روشنی نہیں پہنچتی ہے اس کی زمین تک، اتنے درخت ہیں. تو وہ جنت تو درختوں سے بھری ہوئی تھی، اس میں تو شجر ہی شجر تھے. اب یہ کیا شجر ہے جس کو کھانے سے منع کیا جا رہا ہے؟ یاد رکھیں، قرآن میں جہاں پہ یہ ذکر آیا ہے، یہ ایک حد بتائی گئی ہے. دیکھو وہ جو درخت ہے نا، ھذہ الشجرہ، یہ جو درخت ہے نا، اس کے قریب نہیں جانا. ولا تقربا، یہ نہیں کہا اسے کھانا نہیں ہے، آگے ذکر آئے گا کہ اس نے کھا لیا یا کچھ اس نے استعمال کیا اس کو، لیکن قریب نہیں جانا. یہ ایک حد ہے جس سے آگے تمہیں نہیں جانا، ورنہ تم پھر ظالم ہو جاؤ گے. فوسوسا، پس سرگوشی کی. وسوسا، یہ لفظ بھی دیکھیں نا، وسوسا، اس کا لغوی مطلب ہے وسواس، جو ہے اس کو مطلب ہے سرگوشی. تو وسوسا ڈالا، لہما، ان دونوں کو. یہ بھی ایک بہت امپورٹنٹ کانسیپٹ کلیئر کرتا ہے کہ اماں ہوا نے نہیں بہکایا تھا حضرت آدم کو. کرسچن لوگ عورتوں کے اسی لیے دشمن ہیں، باقاعدہ یعنی عورتوں پہ ظلم کرتے تھے، ان کو مارتے پیٹتے تھے کہ تم وہ مخلوق ہو جس نے ہمیں جنت سے نکلوایا ہے. تو وسوسہ ڈالا، لہما الشیطان، ان دونوں کے لیے شیطان نے. اب یہاں پہ ابلیس کا نام نہیں آ رہا. دیکھیں قرآن کی زبان جو ہے نا، اس کو سمجھیں. اوپر ابلیس کا نام آیا تھا جہاں اس نے سجدے سے انکار کیا. جو اللہ کا حکم ماننے سے انکار کرتا ہے نا، وہ گویا اللہ کی رحمت سے مایوس ہوتا ہے، تو وہ اس وقت ابلیس جیسے کام کر رہا ہوتا ہے. اب اسی ابلیس کو یہاں شیطان کہا جا رہا ہے. شاطوانون، شتانہ، جس کا مطلب ہے دوری پیدا کرنے والا. شیطان کا لغوی مطلب ہے جو چیز خالق اور مخلوق کے درمیان دوری پیدا کر دے، وہ شیطان ہے. چاہے وہ آپ کی نیند ہے، چاہے وہ آپ کا کھانا پینا ہے، چاہے وہ آپ کی زبان ہے، چاہے وہ آپ کے اعمال ہیں، چاہے وہ آپ کی آنکھیں ہیں، جو چیز آپ کو نافرمانی پہ اکساتی ہے، وہ آپ کا شیطان ہے. یہ لال رنگ کا جن جو ہے نا، جو جس کی داڑھی ہے اور جس کی بڑی سی دم ہے اور جس کے ہاتھ میں ایک تیر جیسی کوئی ڈنڈا ہے اس کے نا، یہ شیطان اندر رہتا ہے. شیطان وہ نفس ہے، ٹھیک ہے نا جی. تو وہ جو اوریجنل شیطان تھا، جس سے ہمارے سارے شیطان بندھے ہوئے ہیں، اس نے وسوسہ ڈالا ان دونوں کے دلوں میں. لیوب دیا، تاکہ وہ ظاہر کر دے، لہما، ان دونوں کے لیے، ما اوریا، جو پوشیدہ باتیں تھیں. دیکھیں اس نے وسوسہ کیوں ڈالا، اس کا وسوسہ ڈالنے کا مقصد کیا تھا. اس کا وسوسہ ڈالنے کا مقصد یہ نہیں تھا کہ یہ سیب کھا لیں یا یہ گندم کھا لیں، نہ، اس کا مقصد کیا تھا؟ لیوب دیا لہما، تاکہ وہ ظاہر کر دے ان کے لیے، ان دونوں کے لیے، ما اوریا، جو پوشیدہ باتیں تھیں، انہما، ان دونوں سے، من سوآتہما، ان کی ستر کی چیزیں. तो ये अब रिवायात बहुत ज़्यादा हैं और मैं उनमें नहीं जाना चाहती, लेकिन जन्नत में मोस्ट प्रोबेबली आदम और हव्वा जो हैं ये मर्द और औरत के फ़र्क के बारे में नहीं आगाह थे। वो रिवायात में और पुरानी तफसीरों में आप देखें कि उन्होंने जन्नत के पत्तों का लिबास पहना हुआ था, पुरानी पेंटिंग्स में आप देखें तो आदम और हव्वा को वाकई पत्ते पहनाए हुए दिखाया जाता है। तो यानी कोई ऐसी चीज़ थी जो उनको वहाँ पे जन्नत में उसको उनको हया के साथ उसने कवर किया हुआ था, और आदम और हव्वा एक दूसरे के उस फ़र्क से नहीं आगाह थे जो मर्द और औरत में फ़र्क होता है। जन्नत में यानी उस जन्नत में कोई जेंडर्स नहीं थे कि तुम औरत हो मैं मर्द हूँ या इस तरह, उस जन्नत में सब मखलूक थी, अल्लाह की मखलूक थी जो अल्लाह की इबादत के लिए तख्लीक की गई थी। तो शैतान का जो वार था वो इसलिए था कि वो उन दोनों के सतर खोल दे एक दूसरे पर, उन्हें बेलिबास कर दे, ठीक है। और फिर ये है कि उन्होंने जब अल्लाह की नाफरमानी की और शायद वो उस हद से आगे निकले जो अल्लाह ने उन्हें दिखाई थी जन्नत में कि इसके करीब भी नहीं जाना, देखो वला तक्रबा हाज़िहि शजरा, जब वो वहाँ से आगे गए तो क्या हुआ कि जन्नत का लिबास उनसे उतर गया, या समहाउ जिस चीज़ ने उन्हें कवर किया हुआ था वो वहाँ पे ज़ाया हो गई। अब ये कुरान के अल्फाज का मैं आपको इंटरप्रिटेशन बता रही हूँ, अल्फाज पे आप ख़ुद बहुत गौर करें, बड़ी खूबसूरत कहानी बताई है ये अल्लाह ने। तो शैतान का मकसद ये था कि उनकी सतर की चीज़ें जो पोशीदा थीं उनके लिए ज़ाहिर कर दे। वकाला, और उसने कहा, अब इस इरादे के साथ वो जा रहा है इनके पास, वकाला और उसने कहा माँ नहा कुमा, नहीं तुम दोनों को मना किया रब कुमा तुम्हारे रब ने, तुम दोनों के रब ने अनहाज़ ही शजरा इस दरख्त से, इल्ला मगर अंतकूना ये कि तुम हो जाओ मलकेने फरिश्ते, औतकूना या तुम हो जाओ मिनल खालिदीन हमेशा रहने वालों में। अब ये आप देखें एक बड़ी उसने यानी वो आदम की साइकोलॉजी को स्टडी करके शैतान ने वार किया है। शैतान उन्हें ये कह रहा है कि तुम्हारे अल्लाह ने तुम्हारे रब ने तुम्हें इस शजर से पता है क्यों मना किया है, क्योंकि अगर तुम इस शजर को या खा लो या इसके करीब चले जाओ तो तुम फरिश्ते बन जाओगे, अल्लाह नहीं चाहता कि तुम फरिश्ते बन जाओ, या तुम जो हो हमेशा रहने वालों में हो जाओगे, तुम मरोगे नहीं, तुम्हें मौत नहीं आएगी। इंसान की दो बहुत बड़ी कमज़ोरियाँ, मौत से तो हम सब डरते हैं हमें पता है, दूसरी बहुत बड़ी कमज़ोरी जो हज़रत इंसान में हज़रत आदम के ज़माने से आज तक है कि वो उस हाल में नहीं खुश होता जिसमें वो होता है, वो हमेशा कुछ और बनना चाहता है। हम गोरे हैं हमें काला होना है, हमें टैन होना है, हम काले हैं हमें गोरा होना है, फेयर एंड लवली लगाना है, हमारे बाल छोटे हैं हमें लंबे करने हैं, हमारे बाल लंबे हैं हमें काट के छोटे करने हैं, चाहे घर वाले कितना भी बुरा भला कहें, हैं जी हमारा कद छोटा है हमें लंबा करना है, हम इतने लंबे हो गए अब हमें छोटा होना है किसी तरह। किसी हाल में इंसान खुश नहीं है, बंगले में रहते हैं हमें झोंपड़ियाँ भाती हैं, झोंपड़ी में रहते हैं बंगले वालों को गालियाँ देते हैं, किसी हाल में इंसान नहीं खुश, ठीक है जी। तो शैतान ने उस चीज़ पर इन्वेस्टमेंट की और उसने क्या कहा, तुम्हारा रब नहीं चाहता कि तुम फरिश्ते बन जाओ, सुभान अल्लाह। अब हज़रत आदम के जहन में ये बात नहीं आई कि अभी अभी तो फरिश्तों ने मुझे सजदा किया है, हैं जी ये फरिश्ते जो हैं इन्होंने मुझे सजदा किया है, मैं तो इनसे कहीं बेहतर मखलूक हूँ नहीं, वो उनको फरिश्ता बनना था। फिर ये है कि मौत से डरता है इंसान, तुम हमेशा रहने वालों में बन जाओगे। वक़ासमहुमा, और उसने कसम खाई उन दोनों के सामने, इन्नी बेशक मैं लकुमा तुम दोनों के लिए लमिनन नासिहीन अलबत्ता नसीहत करने वाला हूँ, बड़ी खैरखाही से नसीहत करने वाला हूँ। फिर फदल्लाहुमा, दाल लाम वाव, ये जो है ना कुएं से जो पानी हम निकालते हैं, हम कहते हैं ना डोल में पानी निकालो, वही लफ्ज़ दलवा जो है वही लफ्ज़ अरबी में भी है, डोल को यही कहते हैं, उसको आहिस्ता आहिस्ता रस्सी से खींच के निकाला जाता है ना, आहिस्ता 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 रस्सी के साथ उस डोल को निकाला जाता है कुएं से, तो वो अमल जो है आहिस्ता आहिस्ता किसी को माइल करना, इसको दल्ला कहते हैं, दलील भी इससे निकला है, ठीक है ना जी। फदल्लाहुमा, बस उसने माइल किया इन दोनों को, बार बार दोनों आ रहे हैं बार बार, ताकि ये बात क्लियर हो जाए कि मर्द और औरत दोनों ने मिल के फैसला किया था और दोनों का उतना ही कसूर है जितना एक का था, दोनों इस गुनाह में शरीक थे और अल्लाह ताला का प्लान यही था। फ़दल्लाहुमा, बस उसने माइल किया उनको बिगुरूरिन, धोखे से। तो धोखे से किसी को माइल करना जो है ना, वो आहिस्ता आहिस्ता ही हो सकता है। बड़ी ज़बरदस्त मिसाल इसमें उस्ताद नुमान अली ख़ान ने दी है, यूट्यूब पे पढ़ाते हैं वो। उन्होंने ये कहा है कि याद रखें कि शैतान अगर किसी को जाके ये कहे ना कि आप मेरे कहने पे ज़ना करें, तो वो कभी नहीं करेंगे। लेकिन अगर शैतान उन्हें ये कहे कि ये जो आपको अभी अभी मोबाइल पे मैसेज आया है जो आपके हुस्न की तारीफ़ कर रहा है, इसका जवाब दे दो, कोई बात नहीं, ये तो इस किसी बुरी नीयत से तो नहीं किया उन्होंने, वो तो बड़े अच्छे इंसान हैं, वो तो सिर्फ आपकी तारीफ़ कर रहे हैं। अब लो, तारीफ़ करने वालों को हम थैंक यू भी ना कहें। ये वो दल्लाहुमा है, आहिस्ता आहिस्ता किसी को गुनाह की तरफ खींचना, जिसमें इससे पहले कि वो उसमें फंस जाए उसको बिल्कुल अंदाज़ा नहीं होता, हत्ता कि उसमें फंस के और डूब के भी उसको कोई अंदाज़ा नहीं होता। और इस तरह ये खुतवात शैतान हैं, ये वो छोटे छोटे कदमों के निशान हैं जिन पे चल चल के इंसान गुनाह कबीरा तक पहुंच जाता है और उसे कोई एहसास नहीं होता। तो उसने इन दोनों को माइल किया बिगुरूरिन, एक धोखे से। फलम्मा, पस जब ज़ाक़ा शजरा, ज़ाक़ा चखा उन्होंने, वो शजर जो था जो भी था उन्होंने उसे चखा। शजरा उस दरख्त को, बदत लहुमा, खुल गई उन दोनों के लिए, सवआतुहुमा उनकी सतर की चीज़ें, वतिफ़ा और वो लग गए, यख्सिफाने जोड़ जोड़ कर रखना, अलैहिमा उन दोनों पर, मिन वरक़िल जन्ना जन्नत के पत्ते। तो उनका कोई जन्नती लिबास था जो उस शजर को चखने की वजह से उनसे जुदा हो गया, उनसे दूर हो गया और उनको सतर, एक दूसरे का सतर जो है वो खुल गया। और यानी कि वो जो अल्लाह ताला ने एक हया वदियत की है इंसान में, उसकी वजह से वो जन्नत के पत्ते अपने जिस्म पर रख कर उसे छुपाने की कोशिश करने लगे। ये पूरी कहानी है, द स्टोरी ऑफ क्रिएशन, जो तौरा में भी है, जो बाइबल में भी है, और सबका एक ही मफहूम है, सिवाय इसके कि बदकिस्मती से तौरा और बाइबल में तहरीफें हो चुकी हैं। तो उन्होंने औरत को गुनहगार किया है और ये कहा है कि ईव ने या अम्मा हव्वा ने हज़रत आदम को मशवरा दिया कि आप ऐसा कर लें, और वो शैतान को सरपेंट कहते हैं कि वो एक सांप था या एक अजदहा था और उसकी बात मान लें, और वो उन्होंने सेब खा लिया। अक्सर तस्वीरों में आप देखें कि अम्मा हव्वा की जो तस्वीरें हैं वो उनके हाथ में एक सुर्ख सेब होता है, तो ये वो सेब था, ये वो टेम्पटेशन थी जो अम्मा हव्वा ने हज़रत आदम को दी उन किताबों के मुताबिक, हालांकि ये गलत है। दोनों ने बार बार ये जो सवआत हुमा, हुमा जो आता है ना, इसका मतलब है दोनों ही, दोनों, अलैहिमा इन दोनों पर, बदत लहुमा खुल गया दोनों के लिए। तो जगह जगह तस्निया इस्तेमाल हुआ है कि मर्द और औरत जो हैं ये बराबर के शरीक थे इस कोताही में, इस गुनाह में। वनादा हुमा, और निदा दी उन दोनों को रब हुमा उनके रब ने, अलम अनहकुमा, आया मैंने तुम दोनों को मना नहीं किया था, अंतिल कुमा शजरते, इस दरख्त के बारे में, व अकुल लकुमा, और मैंने तुम दोनों को कहा था, इन शैतवाना, बेशक शैतान, लकुमा तुम दोनों का, अदुव मुबीन खुला दुश्मन है। तो फौरन से क्या हुआ, अब देखें वो तो इबलीस था ना, उसको जब अल्लाह ने कहा कि तुमने गलती की है और तुमने तकब्बुर किया और तुमने गुनाह किया है, तो उसने ये कहा कि ए अल्लाह तूने मुझे गुमराह किया है। देखें यहाँ पर हज़रत आदम क्या कह रहे हैं, काला, उन दोनों ने कहा, काला, काला लाम जबरला एक ने कहा, काला उन दोनों ने कहा, रब्बना ज़ुलमना अनफुसना, ए हमारे रब हमने जुल्म किया अपनी जान पर, व इल्लम तग़फिर लना और अगर तूने हमें ना बख्शा, व तरहमना और तूने हम पे रहम ना किया, लनकूनन्ना अलबत्ता हम ज़रूर हो जाएंगे, मिनल खासिरीन खसारा पाने वालों में। ये वो दुआ है, ये वो पहली दुआ है जो इंसान को अल्लाह ने सिखाई है। किस कदर ये खूबसूरत दुआ है और किस कदर ये कॉन्सेप्ट को क्लियर करने वाली दुआ है। उन दोनों ने कहा, यानी दोनों बराबर के हिस्सेदार हैं। दुआ के हिस्से आप इस दुआ से सीखें, रब बना, ए हमारे रब, ए हमारा सब कुछ करने वाले, ए हमारे पालनहार, ए हमारे सस्टेनर, ए हमें तख्लीक करके और نشو و نما دے کے اور ہماری تربیت کر کے اور ہمیں بڑا کر کے اور بھرپور بنا کے اور پھر ہمیں مارنے والے اور پھر ہم سے حساب لینے والے رب, زمان و مکان کے مالک. پہلا تو یہ اعتراف ہے دعا میں. دعا اس سے مانگنی ہے جو رب ہے, ٹھیک ہے, رب بنا اے ہمارے رب. اور پھر دعا کا اگلا حصہ کیا ہے, ظلمنا, ہم نے ظلم کیا, انفسنا, اپنے اوپر. تو دعا کا پہلا حصہ جو ہے, سب سے قیمتی دعا اس وقت جو انسان کو سکھائی گئی, جس کی وجہ سے اسے بخشا گیا, اللہ نے یہ دعا سکھائی ہے, تو دعا کا پہلا حصہ اپنے گناہ کا اعتراف ہے. یاد رکھیں, جس نے اپنا قصور مان لیا, جس نے اپنی غلطی مان لی, جس نے اپنے گناہ کا اعتراف کر لیا, اس نے گویا اللہ کی توجہ حاصل کر لی, وہ اپنی اصلاح کے راستے پہ گامزن ہو گیا اور اس نے گناہ کی تلافی اور غلطی کی تلافی شروع کر دی. جب تک کوئی اپنی غلطی نہیں مانتا, اس کی اصلاح کا دروازہ نہیں کھل سکتا. ربنا ظلمنا انفسنا, ہم نے ظلم کیا اپنے اوپر, اور پھر وَإِن لَّمْ تَغْفِرْ لَنَا, اور اگر تو نے نہ بخشا ہمیں, وَتَرْحَمْنَا, اور تو نے رحم نہ کیا ہم پہ, لَنَكُونَنَّا, البتہ ہم ضرور ہو جائیں گے, من الخاسرین, خسارہ پانے والوں میں. یعنی ہمیں پورا احساس ہے کہ ہم تباہ تو ہو چکے ہیں, لیکن ہمیں امید ہے تیری مغفرت کی اور تیرے رحم کی. یہ بیم اور رجا, یعنی کہ امید اور خوف, کہتے ہیں نا کہ اللہ کو پکارو ڈرتے ہوئے اور امید کرتے ہوئے, بیم اور رجا کے درمیان اللہ کو پکارنا, اس دعا سے بہتر کوئی دعا میں نے قرآن میں نہیں دیکھی جو یہ سکھاتی ہے. ربنا ظلمنا انفسنا, اے ہمارے رب, ہم نے ظلم کیا اپنی جانوں پر, کسی پہ ہم نے ظلم نہیں کیا, ہم نے اپنے اوپر کیا, ہم اپنے گناہ کا وبال خود اٹھائیں گے, ہمیں پورا احساس ہے. وَإِن لَّمْ تَغْفِرْ لَنَا, اور تو نے اگر نہ بخشا, وَتَرْحَمْنَا, اور ہم پر رحم نہ کیا, تو ہمیں اپنے خسارے کا پورا احساس ہے اور ہمیں اس کے ارریورسیبل ہونے کا بھی پورا احساس ہے. سبحان اللہ. قَالَ اهْبِطُوا, فرمایا اتر جاؤ, وہی حکم جو شیطان کو دیا تھا, اتر جاؤ, بَعْضُكُمْ لِبَعْضٍ عَدُوٌّ, بعض تم میں سے بعضوں کے دشمن ہیں. یعنی آسمان سے کیا اترا تھا, جنت سے کیا, آدم, حوا اور ابلیس, ان تینوں کو کہا جا رہا ہے کہ تم میں سے بعض بعضوں کے دشمن ہیں. عورت مرد کی, مرد عورت کا, دونوں شیطان کے, شیطان ان دونوں کا, تم میں ایک عداوت ہم نے ڈال دی ہے. اگر آپ کو کبھی گھر والوں سے, مردوں کو خواتین سے اور خواتین کو مردوں سے کوئی عداوت محسوس ہو, تو یاد رکھیں یہ اللہ نے ہماری نیچر میں ڈالی ہوئی ہے, اوپر سے بھیجتے ہوئے ہمیں بتایا تھا. وَلَكُمْ فِي الْأَرْضِ, اور تمہارے لیے زمین میں, مستقرن, ایک ٹھکانہ ہے, قرار پانے کی جگہ ہے, وہ متاعن, اور سامان ہے, الٰہین, ایک وقت مقررہ تک, پھر واپس آنا ہے. یہ سب سے بڑی خوشخبری ہے یہاں پہ, سب سے بڑی بات, واپس اس جنت میں آنا ہے. دیکھو صراط مستقیم یہیں تک آتا ہے, صراط مستقیم وہ راستہ ہے جو مجھ تک آتا ہے, بس یاد رکھو. ہاں, اس کی جگہ جگہ, اس میں ہر جگہ پر شیطان بیٹھا ہوا ہے اور اس نے یہ کہا ہے کہ میں تیرے بندوں کو ناشکرا بناؤں گا, وہ تیری نعمت کا کفران نعمت کریں گے اور میں ان میں سے اپنا حصہ لوں گا. اور اللہ نے کیا کہا ہے کہ میں تجھ سے اور تیرے کنبے سے پھر جہنم کو بھر دوں گا, یہی میری رحمت ہے, ٹھیک ہے. قالا, اس نے کہا, فیہا تحیاؤنا, اس میں تم جیو گے, وفیہا تموتون, اور اسی میں تم مرو گے, ومنہا تخرجون, اور اسی میں سے تم نکالے جاؤ گے. یہ آراف کا اور آدم کی تخلیق کا اور انسان کے حالات کا ایک زبردست تعارف ہے جو اللہ تعالیٰ نے اس صورت میں دیا ہے. انشاءاللہ آگے ہم مزید ڈیٹیل میں پڑھیں گے. اللہ تعالیٰ ہم سب کو قرآن کو سمجھ کر اس پہ عمل کرنے والا اور اس کو آگے پہنچانے والا بنا دے. آمین ثم آمین.